बाल बालिका में निमोनिया कसरी लाग्छ उपचार के हो श्वास प्रश्वास समस्या के हुन्छ सबै समस्या समाधान का लागि विजय एफएम 101.6 मा आज राति 8 बजे चितवन मेडिकल कलेज का बाल रोग विशेषज्ञ डाक्टर संतोष पाठक कार्यक्रम स्वास्थ्य चर्चा समस्या छन् भने फोन गर्नुहोस् 0785014006 मा एसएमएस गर्नुहोस् 9855820082 मा कमेन्ट पोस्ट मेसेज गर्नुहोस् विजय एफएम को फेसबुक पेज मा तपाईको समस्या समाधान को प्रयास गर्ने छौ सुन्न नभुल्नु होला आज राति 8 बजे कार्यक्रम स्वास्थ्य चर्चा
का बीच ज्योति पुंज झिलका बीच ज्योति पुंज एफएम विजय
सूचना संगीत मनोरंजन दिन्छ विजय सूचना संगीत मनोरंजन दिन्छ विजय
विजय एफएम 101.6
कार्यक्रम स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी क्षितिज आचार्यसँगै लक्ष्मी पौडेलको विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेशनबाट यतिखेर हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ कार्यक्रम स्वास्थ्य चर्चा लिएर उपस्थित भइसकेका छौं आज शनिबार र शनिबारको यो श्रृंखला 8 बजेदेखि 8:45 बजेसम्मको समय कार्यक्रम स्वास्थ्य चर्चाको रहनेछ र स्वास्थ्य चर्चामा हामी विशेष गरी कुनै एउटा रोगसँग सम्बन्धित रहेर सम्बन्धित रोगका विशेषज्ञ डाक्टरसँग प्रत्यक्ष रूपमा स्टुडियोमा कुराकानी गर्छौं र तपाईँका समस्या समाधान गर्ने प्रयास गर्छौं तपाईँ डाक्टरसँगै कुराकानी गर्न सक्नुहुनेछ आफ्ना समस्याका विषयमा आज हामीले जुन विषयवस्तु हामीले कार्यक्रममा उठान गर्छौं त्यो विषयवस्तुसँग सम्बन्धित समस्या र सम्बन्धित डाक्टरसँग तपाईँले प्रत्यक्ष रूपमा राख्न सक्नुहुन्छ भने फोन पनि गर्न सक्नुहुन्छ 0785014006 र सिधै डाक्टर साहबसँगै कुराकानी गर्ने मेसो त्यो चाँजो पाँजो हामीले मिलाउँछौँ र विशेष गरी तपाईँको दीर्घ जीवनका लागि सामुदायिक रेडियो विजय एफएमको यो प्रयास हो तपाईँको स्वास्थ्य समस्या समाधान गर्ने एउटा पहल हो र स्वस्थ जीवनका लागि सहकारी हो कार्यक्रम स्वास्थ्य चर्चा आज पनि कुनै एउटा रोग विशेषज्ञ डाक्टरको साथमा उपस्थित भएका छौँ आज हामीले बालबालिकामा देखिने निमोनिया रोग अथवा श्वास प्रश्वासको समस्याका बारेमा कुराकानी गर्दैछौँ खासमा निमोनिया कसरी लाग्छ उपचार के हो श्वास प्रश्वास समस्या के हुन्छ र सबै समस्या समाधानका लागि आज हामीले यो कार्यक्रम गर्दैछौँ र हामीसँग हुनुहुन्छ चितवन मेडिकल कलेज सीएमसी का बाल रोग विशेषज्ञ डाक्टर सन्तोष पाठक आज हामी उहाँसँग कुराकानी गर्नेछौँ र यदि तपाईँका बालबच्चामा कुनै पनि समस्या छन् श्वास प्रश्वास अथवा निमोनिया अथवा त्यस बाहेकका अरू समस्या छन् भने पनि र डाक्टर साहबसँग सिधै प्रश्न राख्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ 0785014006 यसैगरी हाम्रो अफिसियल फेसबुक पेज विजय एफएममा गएर कमेन्ट पोस्ट वा मेसेज तपाईँ जे सजिलो लाग्छ त्यो गर्न सक्नुहुन्छ र हामीले आज कुरा गर्छौँ श्वास प्रश्वास समस्या र बालबालिकामा देखिने निमोनियाको समस्यामा पनि सुरुवातमा कार्यक्रममा डाक्टर साहबलाई स्वागत
धन्यवाद सर्वप्रथम त विजय एफएमलाई धन्यवाद मलाई यहाँसम्म आएर दुई चार कुरा बोल्न दिनुभएकोमा मौका दिनुभएकोमा म सर्वप्रथम त धन्यवाद दिन चाहन्छु विजय एफएमको सम्पूर्ण टिमलाई र बालबालिकामा लाग्ने जुन निमोनियाको बारेमा र श्वास प्रश्वासमा लाग्ने श्वास प्रश्वासबाट हुने रोगको बारेमा जुन बोल्ने कुरा मौका दिनुभएको छ त्यसको लागि पनि धन्यवाद र कोही कसैसँग केही त्यसको सम्बन्धी केही जिज्ञासा छ भने समस्या छ भने हजुरले सिधै अहिले म यहाँको बेलामा यहाँको नम्बरमा कन्ट्याक्ट गरेर मसँग कुनै मबाट हुने फाइदा मैले दिन सक्ने कुनै जानकारी छ भने म हजुरलाई दिन तयार छु
एकदमै सिधै अस्पतालबाट आउँदै हुनुहुन्छ अथवा बाहिर हुनुहुन्थ्यो
म अस्पताल त छिरेको छैन तर अहिले सकाइसकेपछि एउटा बच्चा हेर्न जानु छ छिर्छु हस्पिटल अहिले त छिर्न भएको छैन
एकदमै आज शनिबारको दिन बिदा पनि थियो होला
आज बिहानसम्म ड्युटी थियो त्यसपछि विश्वकर्म पूजा एकछिन घर पुगे त्यसपछि घरबाट सिधै आएर अब एकछिनपछि हस्पिटल चाहिँ जानु छ
अब पनि हामी विषयवस्तु तर्फ प्रवेश गर्छौँ वास्तवमा यो बाल बालिकामा श्वास प्रश्वासको समस्या अथवा निमोनियाको समस्याको आज हामी कुरा गर्दैछौँ सामान्य अवस्थामा बाल बालिकामा यी दुईटासँग जोडेर कस्ता कस्ता समस्या आउन सक्छन् पहिला त्यो जानकारी दिउन
सर्वप्रथम त निमोनिया अथवा श्वास प्रश्वास भन्ने बित्तिकै यो चाहिँ हामीले देखिने रूपमा भनेको बच्चाको श्वास प्रश्वासमा आउने समस्या हो जुन चाहिँ हामीले बाहिरी आँखाबाट देखिने भनेको बच्चाले चाँडै चाँडै श्वास फेर्दाखेरिको अवस्था हो जुन एउटा सिम्पल घरमा गृहिणीले अथवा घरको आमाले सिम्पल भाषामा बुझ्दाखेरि चाहिँ बच्चालाई के भयो भन्दाखेरि चाहिँ बच्चालाई श्वास प्रश्वासमा गाह्रो भयो श्वास प्रश्वासमा के गाह्रो भयो भन्दाखेरि श्वास चाँडै चाँडै फेर्यो श्वास फेर्दाखेरि अलि चाहिँ बल लगाएर श्वास फेरिरहेको छ बच्चा अलिकति झिझटेको जस्तो छ अनि तल कोखा हानेको छ यी यो समस्या चाहिँ बच्चाहरूमा देखिने गर्छ र यो भएछ भने चाहिँ हामीले सोच्न सक्छौँ बच्चालाई श्वास प्रश्वासमा समस्या छ अब समस्या के कारणले छ अब यो निमोनिया हो कि अरू कारण हो भन्ने कुरा चाहिँ एकचोटि नजिकको स्वास्थ्य चौकीमा गएर देखाउँदा थाहा हुन्छ र निमोनियाको कारणहरू भनेको चाहिँ तपाईँलाई निमोनियाहरू भनेको चाहिँ सानो बच्चाको जन्मिनुभन्दा आमाको पेटदेखिबाट नै सुरु हुने कन्डिसन पनि हुन्छ एउटा चाहिँ तपाईँको कस्तो हुन्छ भने जन्मिसकेपछि बच्चाहरूमा जुन हामीले न्योनेट भन्छौँ जन्मेको दिनदेखि जिरोदेखि 28 दिन जन्मेको दिनदेखि 28 दिनसम्मको बाल बच्चाहरूमा चाहिँ आमाको कारण कुनै आमा कुनै इन्फेक्सन भएर त्यो इन्फेक्सन चाहिँ बच्चामा सिधै गएर त्यसले पनि निमोनिया गर्ने गर्छ
अलिकति भनेको बच्चाले चाहिँ छिटो सास फेर्यो अथवा अस्वाभाविक रूपमा बच्चाले सास फेरिरहेछ सास फेर्दाखेरि उसको कोखा हानेको देखिएको छ त्यसपछि अरू यस्ता समस्याहरू जो आमाले महसुस गर्न सक्छिन् जो फरक प्रकृतिको व्यवहार देखाइरहेको छ भने अलिकति सचेत हुने पर्ने अवस्था चाहिँ आयो अलिकति यो निमोनियाको कुरा चाहिँ डाक्टर साहबले कोट्याइहाल्नु भयो अलिकति यसमा विस्तृतमा जाउन खासमा कस्तो कस्तो अवस्थामा चाहिँ के भयो भने बच्चालाई चाहिँ निमोनियाको जोखिम रहन्छ कुनै बच्चा जन्मिँदै निमोनिया भएको भनेर चाहिँ भर्नामा राखिन्छ होइन त्यो कस्तो कस्तो अवस्थामा आमा गर्भवती हुने बेलाका कुरा होलान् हामी अलिकति गहिरिएर कुरा गरौँ न
यसको चाहिँ के छ भने जस्तै बच्चा जन्मिने बित्तिकै किन निमोनिया हुन्छ भन्ने कुरा हुन्छ एउटा चाहिँ आमाको पेटबाट जुन बच्चालाई इन्फेक्सन सरेर अब आमा बच्चा जन्मिनुभन्दा 5-7 दिन अगाडि 1 हप्ता अगाडि आमालाई ज्वरो आउने समस्या छ आमाको पिसाबमा खराबी भएको छ र आमालाई त्योभन्दा अगाडि कुनै कुराको संक्रमण छ भने त्यो अवस्थामा चाहिँ हुन्छ जस्तै बच्चा आमा चाहिँ बच्चा जन्मिनुभन्दा 1 हप्ता अगाडिको छ इन्फेक्सन छ भने चाहिँ त्यसले चाहिँ लेस एकदम चान्सहरू कम हुन्छ होइन प्रायः जस्तो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ निमोनियाको कारणहरू चाहिँ बच्चा जन्मिसकेको चाहिँ बढी हुन्छ भने बच्चा जन्मिसकेपछि कन्डिसनमा हुन्छ त्यसमा चाहिँ बच्चा जन्मिसकेको कारणमा चाहिँ तपाईँको जुन जन्मेको दिनदेखि 28 दिनसम्ममा चाहिँ बच्चाहरूमा देखिन्छ बच्चाहरूमा के देखिन्छ भन्दाखेरि चाहिँ सास चाँडै फेरिदिने सास चाँडै फेर्ने अब जसरी ठुलो मान्छेहरूमा चाहिँ ज्वरै आउँछ लामो हाई ग्रेड फिभरहरू आउँछ त्यो चाहिँ सानो बच्चाहरूमा हुँदैन सानो बच्चाहरूमा चाहिँ हामीले सास चाँडै फेर्यो अक्सिजन चाहिने अनि हामीले एउटा पल्स अक्सिमिटर भन्ने हुन्छ जुन चाहिँ अक्सिजनको मात्रा ब्लडमा कति छ भनेर हेर्ने एउटा यो मेसिन हुन्छ यो मेसिन लगाएर हेर्दाखेरि चाहिँ नर्मल मान्छेमा चाहिँ 90 भन्दा माथि नै हुन्छ 95 चाहिँ 98 बिचमा हुन्छ बच्चाहरूमा चाहिँ बिचारी त्यो रगतमा जुन अक्सिजनको मात्रा हुन्छ त्यो मात्रा चाहिँ घट्छ त्यो घटिसकेपछि सबै कुरा गरेर हामीले अनि एक्सरे गर्दा हेर्दाखेरि एक्सरेमा निमोनिया हो कि होइन भन्ने कुरा चाहिँ एक्सरेबाट थाहा हुन्छ र क्लिनिकल्ली हेर्दाखेरि सानो बच्चामा चाहिँ क्लिनिकल्ली भन्दा पनि हामीले जाँच गरिसकेपछि नै भन्न सक्छौँ र त्यसमा अब हामीले ब्लडको जाँचहरू हुन्छ ब्लडमा चाहिँ काउन्ट भन्ने हुन्छ तपाईँको ब्लडमा चाहिँ जुन इन्फेक्सनले गर्दा काउन्टहरू बढ्ने त्यसपछि गएर अर्को चाहिँ तपाईँको चाहिँ कल्चर पठाउँदाखेरि कल्चरको ब्लड कल्चर पठाउँदाखेरि त्यसमा चाहिँ अर्गानिजमहरू विभिन्न अर्गानिजमहरू पोजिटिभ आउने र श्वास प्रश्वासमा समस्या आउने यी सबै कुरा भइसकेपछि हामीले एउटा निमोनिया डायग्नोसिस गरेर त्यो अनुसारले ट्रिटमेन्ट गर्छौँ यो चाहिँ सानो बच्चाहरूमा र जस्तै ठुलो बच्चाहरूमा चाहिँ तपाईँको ठुलो बच्चाहरूमा चाहिँ के हुन्छ भन्दाखेरि बच्चा चाहिँ ठिक थियो उसलाई ज्वरो आएपछि श्वास प्रश्वासमा समस्या आयो के भयो भन्दाखेरि हिजोको भन्दा आज चाहिँ उसले श्वास चाँडै चाँडै फेरेको छ अनि उसको कोखा हानिरहेको छ नाक पनि अलि श्वास फेर्दाखेरि नाक एकदम चाहिँ उठाइरहेको छ अनि यो उसलाई समग्रमा भन्दाखेरि श्वास फेर्न गाह्रो भइरहेको छ भन्ने अवस्था भइसकेपछि चाहिँ त्यसपछि हामी कहाँ हुनुहुन्छ यो समस्या लिएर आउनुहुन्छ त्यसपछि हामीले जाँच गर्छौँ जाँच अब एउटा चाहिँ क्लिनिकल एक्जामिनेसन हुन्छ एउटा चाहिँ ल्याबोरेटोरी एक्जामिनेसन हुन्छ क्लिनिकल एक्जामिनेसनमा चाहिँ हामीले विभिन्न तरिकाले बच्चालाई राखेर पहिला सिम्पल चाहिँ अहिले WHOले तपाईँको द वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य सङ्गठनले चाहिँ के गरेको छ भने एउटा चाहिँ रेस्पिरेसन रेटको चाहिँ क्राइटेरिया मापदण्ड तोकेको छ बच्चाहरूमा चाहिँ जब कि हामीलाई हामी भनेको चाहिँ हामी सबै ठाउँमा हामीलाई हस्पिटलको सुविधा छैन एउटा गाउँघरमा पनि चाहिँ यो निमोनिया हो कि होइन यसलाई श्वास प्रश्वासको समस्या छैन भनेर भन्नलाई चाहिँ यो जुन श्वास प्रश्वासको चाहिँ एउटा क्राइटेरिया तोकेको छ त्यसमा चाहिँ के छ भन्दा जन्मिने बित्तिकैको बच्चा जो जिरोदेखि अट्ठाइस जिरोदेखि दुई महिनाको छ उसको श्वास प्रश्वास चाहिँ 60 भन्दा बढी भयो भने दुई महिनादेखि 24 के अरे 12 महिनासम्मको बच्चाको श्वास प्रश्वास 50 भन्दा बढी र दुई वर्षदेखि र 5 वर्षसम्मको बच्चाको श्वास प्रश्वासमा चाहिँ 40 भन्दा बढी भयो भने चाहिँ नजिकको स्वास्थ्य चौकीमा जाने र त्यहाँको स्वास्थ्य सोभि जस्तै जो हुनुहुन्छ स्वास्थ्य सेवाको लागि सेवा दिनुको लागि बस्नु भएको छ उहाँहरूसँग सम्पर्क गर्ने भनेर अहिले डब्लुएचओले चाहिँ यो गाउँ गाउँमा सानो सानो चाहिँ उसमा पनि यो चाहिँ कम्युनिटी बेसमा पनि गरेको छ त्यसैले सबसे चाहिँ यसमा श्वास प्रश्वासको कुरामा चाहिँ सबसे इम्पोर्टेन्ट महत्त्वपूर्ण कुरा भनेको चाहिँ बच्चाले श्वास प्रश्वास कसरी लिइरहेको छ र बच्चाको श्वास प्रश्वास कतिले बढेको छ भन्ने कुरा चाहिँ एकदम आवश्यक हुन्छ।
अब हामीले यो विशेष गरी यस्तो समस्या देखा पर्दाखेरि अथवा त्यो समस्या देखा पर्नु अगावै कसरी सचेत हुने समस्या देखा परिसकेपछि के गर्ने भन्ने बारेमा पनि कुरा गर्छौँ। त्योभन्दा अगाडि डाक्टर साहब केही पब्लिक भोइस हामीले लिएका छौँ सर्वसाधारणका प्रश्नहरू त तपाईँ आउँदै हुनुहुन्छ भनेपछि हामीले केही सर्वसाधारणलाई भेटेर डाक्टर साहबसँग केही प्रश्न छन् भने राख्नुहोला भनेका छौँ। सहकर्मी सरु चापाकै आज गैंडाकोट क्षेत्रमा केही सर्वसाधारणसँग भेटेर आउनु भएको छ हामी यो सामग्री सुन्छौँ पहिला।
सर्वप्रथम नमस्कार मेरो नाम पार्वती सुवेदी गैंडाकोट 8 आज सन्तोष पाठक आउँदै हुनुहुन्छ डाक्टर साहेब मलाई के क्वेसन राख्न चाहनुहुन्छ। मेरो बाबु हुन त अब 10 वर्षको हुन लाग्यो है उसलाई चाहिँ यसो चिसो हुँदाखेरि रुगा खोकीहरूको समस्या एकदमै छ अनि अलि स्यासा जस्तो हुन्छ तर स्यासा भनेर त्यस्तो निमोनिया चाहिँ त होइन भए पनि उसलाई बढी चिसो हुनहुन्न घेर घेर हुने रुगा खोकी लाउने त्यस्तो समस्या बाबु सानै छ तै पनि स्यासा गर्दाखेरि एकदमै डर हुन्छ त्यही भएर के गर्ने के उपचार गर्दाखेरि उसको त्यो रुगा खोकी एकदम चिसोबाट चिसो भए पनि अलि जोगिनको लागि के गर्नु पर्ला सामान्य चिसो भयो भने पनि हाम्रो बाबुलाई रुगा खोकी चाहिँ एकदम चाँडो लाग्छ रुगा खोकी लाग्ने औषधि खुवाउनै पर्ने हुन्छ त त्यसै ठिक होला भन्नु पर्दैन त्यसो हुनाले अब डाक्टरजीले केही उत्तर दिनुहुन्छ कि भन्ने आशा।
सर्वप्रथम नमस्कार मेरो नाम सरस्वती शर्मा हो म हेटावडा नौ पशुपति नगरमा बस्छु र मेरो बाबु चाहिँ अहिले 10 महिना लाग्यो मेरो बाबुको समस्या भनेको चाहिँ अहिलेसम्म पनि राम्रोसँग बसेर अडिन सक्दैन र बामे पनि सर्दैन यसको लागि केही उपाय छ कि दुध खान पनि अलि झगडा गर्छ त्यस भएर के यसको समस्या समाधानको लागि के गर्नुपर्छ होला र यो बाबुसँगै जन्मेका बच्चाहरू हिँड्ने दौडिने उभिने सबै गर्छन् त्यही भएर एकदम पिर लाग्छ बाबुलाई केही भएको हो कि त समस्याहरू डाक्टर साहेबलाई यही क्वेसन राख्न चाहन्छु।
मेरो नाम संगीता अधिकारी गैंडाकोट क्वेसन डाक्टर साहेबलाई यस प्रकार छ मेरो बच्चा 3 महिनाको भयो होइन 3 महिना 2 महिनाको हुँदाखेरिमा बच्चाको वेट 5 केजी थियो अनि 1 महिनामा जम्मा 1 केजी मात्र वेट बढेछ। अर्को क्वेसन चाहिँ डाक्टर साहबलाई मेरो बच्चा मेरो दुध चाहिँ बच्चालाई पुग्छ होइन पर्याप्त मात्रामा छ तर बच्चा अगाए जस्तो देखिँदैन कि बच्चाको पेट।
मेरो नाम दुर्गा शर्मा मेरो अपरेसन गरेर 2 बच्चा निकाले हो अनि दुध पनि आएन आज 7 दिन भयो दुध पनि आएन त्यति राम्रोसँग बच्चालाई के खुवाउँदा राम्रो हुन्छ के को गाईको भैँसीको के खुवाउँदा राम्रो हुन्छ दुधले पुगे आएन मेरो ल्याक्टोजन खुवाउन कस्तो हुन्छ मलाई मेरो दुधले पुगे होइन मेरो बच्चालाई हल्का ज्वरो आजिनी भयो त्यो दिउँसो 7 दिनको बच्चा हा ज्वरो आ केही समस्या छ कि डाक्टर साहबले भनिदिनुहुन्छ कि आशा गर्दछु।
नमस्कार मेरो नाम बिन्दु शर्मा मेरो बाबु चाहिँ अहिले 4 वर्षको भयो उसलाई चाहिँ प्रत्येक महिना चाहिँ ज्वरो आउने समस्या छ त्यो के कारणले गर्दाखेरि त्यस्तो भयो होला त्यस्तो हुन चाहन्छ।
प्रत्येक महिना
आउँछ ज्वरो ज्वरो आएपछि ल्यायो भाइरल हो भन्छ सबै चेक गराउँदाखेरि ठिकै छ भन्छ के कारणले गर्दा त्यस्तो भयो होला मलाई 2 महिनाको फरकमा रुगा हो कि लाग्छ अनि उसलाई चाहिँ प्रत्येक महिनाको लास्टमा चाहिँ ज्वरो आउँछ सबै चेक गरायो तर चेक गराउँदा त्यस्तो केही देखिएन खै यो समस्या 1-2 वर्ष भयो यस्तो भएको मैले सबै ठाउँमा चेक गराएँ तर चेक गराउँदा केही समस्या देखिएन अब के कारणले गर्दाखेरि यस्तो भयो होला डाक्टर साहबले भनिदिनु भयो भने आभारी हुन्थ्यो।
मेरो नाम गीता चालिसे अब 22 महिनाको जति भयो यस्तो फेसमा बिबिरा जस्तो निस्केको हो अब यो के कारणले गर्दा आएको होला त्यो भनिदिनु पर्यो थोरै अलिक बढ्दै बढ्दै गयो अहिले पहिला थोरै थियो अहिले हल्का बढिरह भरि आउनु लागिसक्यो अब शरीरमा नि आउँछ कि अब
निरो बिमार हो विजय चोक हो मेरो बाबुलाई त अब सानोमा निमोनिया भएको 3 महिनाबाट औषधि गर्न पर्थ्यो खालि बाफ लगाउन पर्ने भर्ना गरेर राख्न पर्ने भन्ने 4-5 वर्षसम्म एकदम समस्या थियो अहिले त अब छैन अब ठुलो भएपछि पनि अब त्यही रोगहरू देखा पर्छ निमोनिया हुन्छ स्यासा हुन्छ भन्ने हल्ला सुनेछु अब त हुन्छ कि हुँदैन कसो हुन्छ अब हुन्छ भने के गर्न सकिन्छ होइन
देवी थापा मेरो एउटा बहिनी छोरी 1.5 वर्षको भयो खोकी लाग्छ अनि रुगा लाग्छ घेर घेर गर्छ अनि औषधि अहिले खुवाइराखेको छ
रक्षा केही कुराहरु सुन्यौ जो सर्वसाधारणले आफ्ना समस्या राख्नु भएको छ सुरुवात देखि नै पहिलो नाम सबैले प्रश्न गर्नु भएको छ त्यही भएर म सुरुवात देखि नै जान्छु पहिलो नम्बरमा पार्वती सुवेदीले भन्नु भएको छ 10 वर्षको भयो बाबु तर सामान्य चिसो हुँदा पनि रुघाखोकी लागिहाल्छ र स्यास्या गर्छ एकदमै त्यो स्यास्या हुने समस्या छ किन यस्तो भएको र सामान्य चिसो हुँदाबित्तिकै यो समस्या सुरु हुनेलाई चाहिँ कसरी जोगिने होला भन्नु भएको छ
सर्वप्रथम त पार्वती सुवेदीजीलाई धन्यवाद जुन हजुरले राख्नु भएको क्वेशन छ एकदम एकदम महत्त्वपूर्ण हो यो चाहिँ श्वास प्रश्वासको चाहिँ चर्चा हुँदाखेरि यो जुन हजुरले राख्नु भएको समस्या आइरहेको छ यो चाहिँ एकदम कमन क्वेसन हो बच्चाहरूमा आउने कमन क्वेसन हो दस वर्षको भएको छ सामान्य रुघाखोकी लाग्दा पनि बच्चालाई समस्या हुन्छ भन्नुभएको छ यो चाहिँ तपाईँको बडी निमोनिया भन्दा पनि बडी इन्फेक्सन भन्दा पनि बच्चालाई चाहिँ यसरी बार बार यसरी जुन समस्या चाहिँ रुघाखोकी हुने बित्तिकै बच्चाको श्वास प्रश्वासमा समस्या आइरहेको छ यो समस्या भनेको चाहिँ बच्चालाई एउटा ब्रोङ्कियल आस्मा भन्ने हुन्छ बच्चाहरूमा यो चाहिँ बच्चाहरू हुने दम र अथवा कुनै एलर्जी कुनै पनि एलर्जीले गर्दाखेरि बच्चाहरूको श्वास प्रश्वासमा हुने समस्या हुन सक्छ यसको लागि चाहिँ तपाईँले एकचोटि चितवन मेडिकल कलेजमा आएर चाहिँ विशेषज्ञ डाक्टर साहबहरूसँग
अथवा
मैसँग आएर हजुरले एकचोटि ओपिडीमा भेट्नु भएदेखि यसको चाहिँ हजुरलाई यस समस्याको हल हुने थियो र यसरी भइरह्यो भने यस्तो समस्या रहिरह्यो भने बच्चालाई पछि गएर अरू समस्या श्वास प्रश्वासको अरू समस्या हुनसक्छ र यसको लागि एन्टिबायोटिक भन्दा पनि बच्चाले बार्नुपर्ने चिजहरू जस्तै चिसो नखाने कुरा तपाईँले गर्नुभयो चिसो खाने बित्तिकै समस्या हुने अर्को कुराहरू तपाईँको फ्रिजबाट सिधै निकालेर चिसो चिजहरू नखाने र कुनै कुराको एलर्जी त्यो बच्चालाई त्यो जुन आफ्नो बडीमा सुट गर्नुपर्ने कुरा छ त्यो सुट गरिरहेको छैन र त्यसले गर्दाखेरि श्वास प्रश्वासमा समस्या देखेको जस्तो भएको छ सामान्य रूपमा तपाईँलाई मैले बुझ्नेताले भन्नुपर्दाखेरि चाहिँ बच्चाहरूमा हुने एक किसिमको दम जस्तो देखेको छ बाबुको समस्या चाहिँ त्यही कारणले गर्दा हजुरले एकचोटि चितवन मेडिकल कलेजमा आई 4 नम्बर कोठामा हाम्रो चाहिँ पेडियाट्रिक अथवा बाल रोग ओपिडी छ त्यहाँ आएर हामीसँग प्रत्यक्ष रूपमा एकचोटि बच्चालाई ल्याएर देखाउनु भए राम्रो हुने थियो
एकदमै चितवन मेडिकल कलेजमा गएर डाक्टर सन्तोष पाठकलाई नै भेटेर यदि सोध्न चाहनुहुन्छ भने डाक्टर साहब आज यहाँ हुनुहुन्छ यदि सुन्दै हुनुहुन्छ र अझै पनि केही क्लियर हुन मन छ भने पनि 078-5040-06 आएर सोध्न सक्नुहुन्छ डाक्टर साहबले अझै प्रश्न पारिदिनुहुनेछ तपाईँलाई र समस्याको समाधानमा सहयोग पुग्नेछ यदि अरू कोही श्रोता आफन्तले सुन्दै हुनुहुन्छ र बालबच्चामा यस्तै समस्या छ भने 078-5040-06 बाटो भएर आउनु होला र सिधै डाक्टर साहबसँग कुरा गर्नु होला दोस्रो नम्बरमा सरस्वती शर्माजीले 10 महिनाको बच्चा छ तर बामै सरेन बसेन सँगैका बच्चा सबैका बस्छन् तर आफ्नो बसेन त्यही भएर समस्या भो भन्नु भएको छ
सरस्वती शर्माजीको क्वेसनको चाहिँ समस्या के छ भने अब बच्चा जन्मिएको बेलाको स्थिति के थियो बच्चा कहाँ जन्मेको हो बच्चा जन्मिने बित्तिकै रोएको थिएन बच्चालाई एनआइसीमा भर्ना गर्नु परेको थियो कि र बच्चा कति मिनट पछि रोएको थियो किनभने बच्चा चाहिँ जन्मिसकेपछि उसले आफ्नो समयमा गर्नुपर्ने चिजहरू जस्तै 10 महिना पुगेको बच्चाले बामे सर्नु होइन 10 वर्ष पुगेको बच्चाले चाहिँ समातेर हिँड्नुपर्छ र उसले बामे पनि सर्दैन भनेपछि पक्की पनि त्यो बच्चामा केही समस्या छ त्यो समस्या चाहिँ उसले जन्मजात लिएको हो कि उसको अथवा कुनै जेनेटिक डिजिजहरू जस्तै जेनेटिक डिजिजहरूले चाहिँ वंशाणुगत रोगहरूले गर्दाखेरि ल्याएको भन्ने कुराको लागि चाहिँ अलिकति तपाईँको क्वेसनमा चाहिँ पुरा भएन मलाई चाहिँ तपाईँले बच्चा जन्मिँदाखेरि कस्तो थियो कुन अवस्थाको थियो बच्चा जन्मिँदाखेरि राम्रैसँगले रोएको थियो 2 मिनट जन्मिने बित्तिकै रोएको थियो बच्चालाई श्वास प्रश्वासको समस्या थिएन र बच्चालाई जन्मिसकेपछि एनआइसीमा भर्ना गर्नुपर्ने स्थितिहरू पनि थिएन त्यस्तो समस्या नभइदिएर यो सबै समस्या आएको भने चाहिँ एकचोटि आएर हजुरले चितवन मेडिकल कलेजमा यसको चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ र 10 महिनाको बच्चाले नहिँड्नु अहिलेसम्म बामे नसर्नु भनेको पक्कै पनि बच्चामा समस्या छ अब बच्चाको हिँड्नेमा मात्रै समस्या हो कि बोलीमा पनि समस्या छ कि त्यसपछि गएर अरू क्रियाकलापमा पनि समस्या छ कि भन्ने कुराहरू चाहिँ तपाईँले एकचोटि आएर भन्नुभए राम्रो हुने थियो
एकदमै पक्कै पनि यदि सुन्दै हुनुहुन्छ भने पनि 0850 14 06 को बाटो भएर आउन सक्नुहुन्छ र चाहिँ यदि समस्या छ भने सिधै डाक्टर साहबसँगै सोधेर चाहिँ त्यसको समस्याको समाधान गर्ने प्रयास हुनेछ. यसै गरी तेस्रो नम्बरमा संगीता अधिकारीजीले सोध्नु भएको छ, 3 महिनाको बच्चा भयो, तौल चाहिँ जस्तो सुरुवातमा चाहिँ राम्रैसँग बढिरहेको थियो तर बिचमा चाहिँ पछिल्लो अपडेट हेर्दाखेरि चाहिँ बच्चा बढेको छैन, किन बढेन? र अर्को समस्या, दुध पुगेको छ भन्नुभएको छ तर अगाए जस्तो उसको पेट चाहिँ देखिएको छैन भन्नुभएको छ.
प्रथम कुरो त अब बच्चालाई दुध पुगेको छ कि छैन भन्ने कुरा चाहिँ तपाईँलाई लागेको छ बच्चालाई दुध पुगेको छ, तर बच्चालाई दुध पुगिसकेको छ कि छैन भन्ने कुराहरू चाहिँ अलिकति क्लियर भएन. बच्चालाई दुध पुगिसकेको भए भए र बच्चालाई दुध पुगिसकेको अवस्था भए बच्चालाई दुध पुगेको भए चाहिँ बच्चा खाने बित्तिकै रुने थिएन. र अर्को कुरा, यसमा मुख्य कुरा चाहिँ के हुन्छ भने बच्चालाई तपाईँले कति मिनट दुध पिउनुहुन्छ, बच्चाले कति मिनटसम्म दुध चुस्छ त. अब 2 मिनट 5 मिनट मात्रै चुस्ने हो कि तपाईँले दुइटै दुधमा 10-15 मिनट नै टाइम लिएर पुरै चुसाउनुहुन्छ कि, र कति कति घन्टामा दुध चुसाउनुहुन्छ, बच्चाले डिमान्ड गरे अनुसारले चुसाउनुहुन्छ कि, तपाईँलाई फुर्सद भएको बेलामा मात्रै दुध चुसाउनुहुन्छ कि, यो कुराहरू पनि समय ऊ हुन्छ.
जस्तो अब दुध पुगेको छ भनिदिनु भयो, के आधारमा पुगेको छ भन्नुभएको उहाँले होइन,
यसमा अब यसमा चाहिँ दुध पुगेको छैन भनेर कसरी थाहा पाउने भन्ने कुराहरूमा चाहिँ म तपाईँलाई 2-3 वटा कुराहरू छ. एक त बच्चाको राम्रोसँगले तौल बढ्नु पर्यो, जुन बच्चाको तौल बढिरहेको छैन एउटा, त्यो पनि चाहिँ दुध नपुगेको चाहिँ आधार मान्न सकिन्छ. अर्को कुरा, बच्चाले दिनमा कतिचोटि पिसाब फेर्छ, एउटा दुध पुगेको बच्चाले दिनमा 8-10 चोटि एक दिनमा 24 घन्टामा पिसाब फेर्नुपर्छ. र अर्को कुरा, बच्चालाई एकचोटि तपाईँले दुध खुवाउनु भइसकेपछि एटलिस्ट 1-1.5 घन्टा बच्चा सुत्नुपर्छ दुध खुवाइसकेपछि. र बच्चा यदि 1-1.5 घन्टा सुतेको छैन, बच्चाले 24 घन्टामा 8-10 चोटि पिसाब फेरेको छैन, र बच्चाको पर्याप्त मात्रामा चाहिँ तौल बढिरहेको छैन भने मलाई जहाँसम्म लाग्छ बच्चाको समस्या भन्दा पनि बच्चालाई दुध पुगिरहेको छैन. यी कुराहरूमा तपाईँले ध्यान दिनुहोस्, एकचोटि बच्चालाई दुध राम्रोसँगले चुसाउनुहोस्, र यति गर्दा पनि भएन भने हामीलाई एकचोटि आएर चितवन मेडिकल कलेजमा हजुरले भेट्नु भयो हुन्छ है त.
ए, बिचमा कोही श्रोता आफन्त हुनुहुन्छ, हामी उहाँलाई लिऊँ. हजुर नमस्कार. कहाँबाट को बोल्नुभयो? कल्पना शर्मा, गैंडाकोटबाट. कल्पनाजी, तपाईँको प्रश्न सिधै डाक्टर साहबसँग सोध्न सक्नुहुन्छ. कल्पनाजी प्रश्न राख्नु.
हजुर नमस्कार.
नमस्कार
हजुर, भन्नुहोस् कल्पनाजी, के समस्या पर्यो?
मेरो बच्चा 4.5 महिनाको भयो.
हजुर हजुर.
त्यो ज्वरो नि आएन, रुगा खोकी लाउँदा लाउँदा घ्यार घ्यार बढेर 3 दिन भयो. बाफ पनि दिइरहेछु, औषधि पनि चलाइरहेछु, तर कम भनेको.
औषधि चलाउनु भएको छ, केही थाहा छ औषधि चलाएको बारेमा हजुरलाई?
स्विच ड्रग्स र सिटा ड्रग्स.
हजुर हजुर, स्विच ड्रप्स र सिटा ड्रप्स चलाइरहनु भएको छ. ब्रिकाबिएम. सर्वप्रथम त तपाईँले जुन बच्चालाई औषधि दिनु भइरहेछ नि, त्यो ब्रिकाबिएम भन्ने के अरे खोकीको औषधि हो. सकेसम्म सानो बच्चाहरूलाई र बच्चाहरूलाई खोकीको औषधि दिँदै नदिनुहोस्, बुझ्नुभयो नि? किनभने बच्चालाई खोकीको औषधि दिनुहुन्न. त्यो कुरा चाहिँ तपाईँले अरू ठाउँमा जाँदा अर्कोचोटि डाक्टर साहबहरूले कसरी दिनुभयो भने पनि सोध्नुभयो हुन्छ, डाक्टर साहब खोकीको औषधि चाहिँ नलैजाने कि. किनभने बच्चालाई तपाईँले खोकी औषधि दिनुहुन्छ, बच्चाले चाहिँ हामीले खोकीको औषधि किन दिन्छौँ? कफ निकालोस् भनेर बच्चाले कफ निकाल्न सक्दैन, ननिकालेपछि बच्चालाई समस्या आउँछ. र दोस्रो कुरो, तपाईँले 4 महिना भयो बच्चालाई घ्यार घ्यार भइरहेछ, साथी खराब छ भन्नुभएको छ नि. अब यो बच्चा 1-2 महिनादेखि 2 वर्षसम्मको बच्चाहरूमा चाहिँ यो श्वास प्रश्वासमा समस्या आउने, घ्यार घ्यार हुने भनेको चाहिँ निमोनिया र अर्को भनेको ब्रोन्कियोलाइटिस. निमोनिया भनेको चाहिँ तपाईँको एकदम धेरै ज्वरो आउँछ, बच्चा अलिकतिले चाहिँ तपाईँको अलिकति धेरै नै सिकिस्त जस्तो देखिन्छ. ब्रोन्कियोलाइटिस भन्ने ठ्याक्कै निमोनिया जस्तै हो, यो चाहिँ तपाईँको भाइरलले गर्दा हुन्छ होइन, भाइरलले गर्दा हुन्छ. त्यसमा चाहिँ के हुन्छ भन्दा बच्चाहरूले घ्यार घ्यार गर्छ, ज्वरो चाहिँ आउँदैन, तपाईँले सुन्दाखेरि बाहिरै घ्यार घ्यार सुन्नुहुन्छ. र त्यसको उपचार भनेको चाहिँ किताबले भनेको अनुसार अथवा हामीले गर्ने अनुसारले चाहिँ त्यसको उपचार केही गर्ने होइन. बच्चालाई जबसम्म के अरे अप्ठ्यारो हुँदैन, सास फेर्न अप्ठ्यारो हुँदैन, तबसम्म केही गर्नु पर्दैन. तर त्यस्तो अवस्थामा सास फेर्न अप्ठ्यारो भयो भने बाफ दिने, बाफ पनि तपाईँले हामीले जुन हामीले युज गरेर दिन्छौँ नि गाउँ गाउँ घरमा, हो त्यो बाफ दिने होइन. त्यसमा चाहिँ नर्मल सलाइनको बाफ दिने हो. र अब बच्चालाई तुमीले तपाईँले एन्टिबायोटिक पनि सुरु गरिसक्नु भएको छ, एउटा चाहिँ ज्वरोको औषधि सुरु गरिसक्नु भएको छ, अर्को चाहिँ तपाईँले श्वास प्रश्वासको लागि भनेर के अरे खोकीको लागि भनेर ब्रिकाबिएम पनि सुरु गरिसक्नु भएको छ. हो त्यो त तपाईँको नजिकको जुन डाक्टर साहबले हजुरलाई हेर्नुभयो होला, उहाँले नै प्रिस्क्राइब गर्नुभएको हो होइन. मलाई जहाँसम्म लाग्छ हजुरको चाहिँ हजुरले भन्नुभएको चाहिँ समस्या अनुसार चाहिँ बच्चालाई निमोनिया भन्दा पनि ब्रोन्कियोलाइटिस
यो एक किसिमको भाइरल हो. तपाईँको साधारण मान्छेलाई यो सुरु भइसकेपछि पनि सात दिन लाग्छ. पहिला चाहिँ रुवाखोकी लाग्छ, हल्का रुवाखोकी लाग्ने, त्यसपछि सास भर्ने, घेर घेर हुने, ज्वरो आउने भन्दा पनि यही हुन्छ. बच्चाहरूको लक्षण चाहिँ हो, ज्वरो आउनु भन्दा पनि यही लक्षण हुन्छ. र यही लक्षणले आधारमा चाहिँ मलाई बच्चालाई ब्रोन्कोलाइटिस जस्तो लाग्छ होइन. अब धेरै नै घेर घेर गऱ्यो उसको सास प्रश्वास, जस्तै तिन महिनाको बच्चाले तपाईँको 50 चोटि भन्दा एक मिनटमा सुतेको बेलामा सास प्रश्वास हेर्नुहोस् गर्नुहोस् होइन, घडी लिनुहोस् एक मिनट गर्नुहोस् तपाईँ हेरेर गर्दाखेरि 50 चोटि भन्दा बढी सास प्रश्वास फेरेको छ, बच्चालाई अलिकति कोखा हानेको छ, त्यस्तो अप्ठ्यारो छ भने चाहिँ म भोलि ओपिडीमै हुन्छु होला, चितवन मेडिकल कलेजको 4 नम्बर कोठामा एकचोटि ल्याएर मलाई देखाउनुहोस् न है.
हस् धेरै धेरै धन्यवाद कल्पना शर्मा हुनुहुन्थ्यो गैंडाकोटबाट. यसै गरी तपाईँ पनि सम्पर्कमा आएर सिधै डाक्टर साहबसँग प्रश्न सोधेर सुझाव लिन सक्नुहुन्छ, डाक्टर साहबसँग क्लियर हुन सक्नुहुन्छ. तपाईँको बच्चामा कुनै समस्या छ भने अथवा कुनै समस्या नआओस् भन्न पनि मलाई यो कुराबाट जोगिन मन छ डाक्टर साहब, कसरी जोगिने होला भनेर यदि सोध्न चाहनुहुन्छ भने पनि 0-78-50-14-06 तपाईँ डायल गरेर आउनुहोला. 0-78 हाम्रो नवलप्रासीको कोड र 0-78-50-14-06 यो नम्बरमा आउन सक्नुहुन्छ. अब अर्कोतर्फ लागौँ डाक्टर साहब, 4 नम्बरमा देवी शर्माजीले सोध्नु भएको थियो, 2 बच्चा अपरेसन गरेर निकालिएको छ, 7 दिन भयो दुध आएको छैन र ल्याक्टोजिन खुवाउन के गर्ने, खुवाउने कि नखुवाउने, र चाहिँ ज्वरो पनि आएको छ, समस्या छ, के गर्ने होला भन्नु.
उहाँले क्वेसन सोद्धाखेरि मैले सुनिरहेको थिएँ गाईको दुध अथवा भैँसीको दुध खुवाउन के गर्ने पनि भन्नुभएको थियो. ल ठिक छ, हजुरको क्वेसन हजुरले जुन गर्नुभएको छ, 7 दिनको बच्चा छ त्यसमा पनि 2 जुम्ल्या र जुम्ल्या बच्चाहरूमा यो चाहिँ सबै आमाहरूलाई देखिने समस्या हो, दुध पुर्याउन गाह्रो हुन्छ.
पुर्याउन गाह्रो भन्दा उहाँले नआएको नै भन्नुभएको छ, सायदै थोरै नै आएको होला.
अब दुध कसरी आइरहेछ, के आइरहेछ भन्ने कुरो त मैले हजुरलाई क्लियरली भन्न सकिनँ. अब पहिला सुरुको पहिलै दिनमा दोस्रो दिनमा चाहिँ पर्याप्त मात्रामा आमाहरूको दुध आउँदैन. जुन पहिलाको दिनमा आउने दुध भन्छ त्यसलाई हामीले कोलेस्ट्रम भन्छौँ, त्यो चाहिँ अति नै बच्चाको लागि राम्रो दुध हो. त्यो चाहिँ बेगोती दुध हो भन्दाखेरि बेगोती दुध हो. त्यो दुधमा चाहिँ जति पनि रोगसँग लड्ने क्षमता र पछि बच्चाहरूलाई चाहिने चाहिँ इम्युनिटी चाहिँ डेभलप गर्नुपर्ने कुराहरू हुन्छ त्यो सबै त्यही दुधले प्राप्त गर्छ. एक किसिमले भन्ने हो भने द्याट इज द फर्स्ट भ्याक्सिनेसन, बच्चाको पहिलो खोप नै त्यही हो, त्यो खोप हो. अब त्यो दुध पछि चाहिँ बिस्तारै दुध आउन सुरु गर्छ. अब दुध पुगेको अवस्था छैन, बच्चालाई ज्वरो आएछ भन्ने बित्तिकै मैले बुझिसकेँ बच्चालाई दुध पुगेको छ. युजली बच्चाहरूमा दुध पुगेन भने चाहिँ 2 कुरा हुन्छ, सानो बच्चा भर्खरै जन्मेको बच्चामा एक त पहेँलो हुँदै जाने, अर्को समस्या भनेको ज्वरो आउने. ज्वरो किन आयो भन्दाखेरि द्याट इज अ डिहाइड्रेसन फिभर, बच्चालाई दुध पुगेन, दुध नपुग्नु कारणले गर्दाखेरि त्यसलाई चाहिँ हामीले हाम्रो भाषामा भन्दाखेरि डिहाइड्रेसन, दुध नपुगेर आएको ज्वरो भन्छौँ. र तपाईँको क्वेसन जुन मैले सुनिसकेँ त्यसपछि सुन्दाखेरि बच्चालाई दुध पुगिरहेको छैन, अब यो अवस्थामा तपाईँले बच्चालाई दुधै पुगेको छैन भने चाहिँ ल्याक्टोजिन फर्मुला फिड भन्छ, फर्मुला 1 फिडिङ चाहिँ सुरु गर्नुपर्ने हुन्छ. अब कति खुवाउने, के गर्ने खुवाउने भन्ने कुराहरू चाहिँ तपाईँले एक त्यसमा चम्ची हुन्छ, त्यो चम्चीमा 30 ml दुध के अरे पानी राख्ने, पानी उमालेर पहिला पानी उमाल्नुभन्दा अगाडि चाहिँ सबसे महत्त्वपूर्ण कुरा भनेको चाहिँ हात धुने राम्रोसित साबुन पानीले हात धुने, त्यसलाई राम्रोसँगले बनाउने र बनाएर बच्चाको निड अनुसारले हजुरले खुवाउनुभयो हुन्छ. र गाई र भैँसीको दुध चाहिँ सकेसम्म 1 वर्ष होइन भने 6 महिनासम्म चाहिँ नखुवाउने. गाईको दुधले चाहिँ युजली बच्चाहरूलाई एलर्जी गराउँछ, पेटमा एलर्जी गराइसकेपछि त्यसले गर्दाखेरि रगत बग्ने, बच्चाहरूले तौल नगर्ने र लामो सँगैसँग डायरिया हुने, पछि समस्याहरू आउन सक्छ.
भनेको ल्याक्टोजिन उहाँले खुवाउने कि क्यार्ने भन्नुभएको थियो, खुवाउन सक्नुहुन्छ तर मात्रा पुर्याएर
एकदम हात धोएर सबै कुरा गरेर खुवाउन सक्छ सकेसम्म. हामी बच्चाको डाक्टरले चाहिँ आमाको दुध अमृत भन्छौँ, आमाको दुध जति राम्रो केही नै हुँदैन र नपुगेको सब स्थिति छ र बच्चालाई पुगे छैन, ज्वरो आउने भइरहेको छ, त्यस्तो समस्या छ भने चाहिँ ल्याक्टोजिन. अब 2 बच्चालाई दुध पुर्याउने समस्या हुन्छ, तपाईँले ल्याक्टोजिन फिडिङ गर्नुभयो हुन्छ.
अर्को हुनुहुन्छ बिन्दु शर्माजीले, 4 वर्षको बच्चा भयो, 2 वर्षदेखि हरेक महिना ज्वरो आउँछ र आफूलाई पनि दुई महिनाको अन्तरालमा चाहिँ रुगाखोकी लाग्छ भन्नुभएको छ. आमालाई पनि दुई महिनामा समस्या छ र बच्चालाई पनि हरेक महिना चाहिँ ज्वरो आउँछ. चेक गराउन जाँदा चाहिँ भाइरल हुन्छ हरेक महिना, 12 महिना भाइरल त अलिकति फरक डिफ्रेन्ट खालको देखियो समस्या. यो समस्या चाहिँ के होला डाक्टर, उहाँको प्रश्न चाहिँ के हो खास, मेरो बाबुमा समस्या नै भन्नुभएको छ.
सर्वप्रथम त धन्यवाद बिन्दु शर्माजी, तपाईँको जुन ज्वरो भन्नुभएको छ नि, ज्वरो कतिलाई भन्नुभएको छ त्यो कुरा चाहिँ प्रश्न भएन. अब गाउँ गाउँ घरमा हाम्रो चाहिँ के छ भने आउनुहुन्छ आमाहरू, अनि आएपछि मेरो बच्चालाई ज्वरो आइरहेछ डाक्टर साहब, एकदम हिजो अस्तिदेखि ज्वरो आइरहेछ. अनि कसरी ज्वरो भन्नु भन्दा, यसको त टाउको एकदम तात छ, टाउको एकदम तात छ, हात गोडा पनि तात छ, अनि एकदम ज्वरो आइरहेछ रातभरि. अनि मैले ल म हेर्छु नि त 24 घन्टा राखेर तपाईँको बच्चालाई यहाँ सिएमसीमा राखेर भर्ना गरेर हेर्छु ज्वरो आएको छैन आएछ भन्दाखेरि 24 घन्टा राखेर आउँदाखेरि ज्वरो आएको छैन त्यही भएर ज्वरो कति छ 99 ज्वरो भन्नुभयो कि 101 ज्वरो भन्नुभयो कि त्यो कुरो प्रश्न छैन तपाईँलाई यदि ज्वरै हो भन्नको लागि चाहिँ 100.4 भन्दा माथि चाहिँ तापक्रममा चाहिँ थर्मिटर पाकेको छ भने र बच्चालाई त्यस्तो छ भने ज्वरो आएको छ भने चाहिँ त्यसलाई ज्वरो भनियो अर्को कुरा दुई दुई महिनामा ज्वरो त्यसरी फर्केर आइरहेको छ बच्चाको चाहिँ जुन वेट बढ्नुपर्ने त्यो अनुसारको छैन बच्चा अलिकति दुब्लो पातलो छ भने चाहिँ एक दुईवटा जाँचहरू गरेर हेर्नुपर्ने हुन्छ किन ज्वरो आइरहेको छ त किन एक दुई दुई महिनामा ज्वरो आउनु दुई दुई महिनामा एन्टिबायोटिक खानु त राम्रो भएन त्यही कारणले गर्दा भाइरलले पनि दुई दुई महिना ज्वरो आउँदैन एक एक महिनामा ज्वरो आउँदैन त्यसको लागि पहिला ज्वरो के हो त्यो पत्ता लगाउनुहोस् ज्वरो हो कि होइन र ज्वरो हो रहेछ भने चाहिँ एकचोटि हजुरले हाम्रो ओपिडीमा कष्ट गर्नुपर्ने हुन्छ
एकदमै डाक्टर साहबसँग सिधै सम्पर्क राख्न चाहनुहुन्छ र अझै पनि छन् केही भनेदेखि 0850-14-06 आउन सक्नुहुन्छ कोही श्रोता आफन्त हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कोही हुनुहुन्थ्यो सम्पर्क विच्छेद भएको छ कृपया फेरि पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ 0850-14-06 हामीसँग समय थोरै मात्र छ हामी फेरि अर्को तर्फ जान्छौँ गीता चालिसीजीले सोध्नु भएको छ 22 महिनाको बच्चा भयो अनुहारमा बिबिरै बिबिरा छ यो पछि बढेर शरीरभरि हुने त होइन डर लाग्छ भन्नुभएको छ
सर्वप्रथम धन्यवाद 22 महिनाको बच्चा अनुहारमा बिबिरै बिबिरा भन्नुभएको छ अब बिबिरामा के कस्तो छ भन्ने कुरो चाहिँ तपाईँले केही खुलाउनु भएको छैन अब यो चाहिँ तपाईँको एलर्जी खाले बिबिरा हो कि कुनै घामले गर्दाखेरि कि र बच्चाहरूलाई चाहिँ एलर्जी कारणले गर्दाखेरिको त्यो बिबिराको पनि केही भएको छैन र यदि यही समस्या छ भने चाहिँ एकचोटि बिबिरा हो बच्चालाई समस्या छ भने चाहिँ कि म कहाँ नभए छाला रोग विशेषज्ञ हाम्रो चितवन मेडिकल कलेजमा छाला रोग विशेषज्ञ डाक्टर साहबहरू हुनुहुन्छ जो माथि दोस्रो चाहिँ तल्लामा छ एकचोटि आएर मलाई देखाएर गर्नु भने म सल्लाहको लागि उहाँहरूबाटमा तपाईँलाई रेफर गर्छु र बिबिरा कस्तो किसिमको छ के छ त्यो भित्र पिप जमेको खाले बिबिरा हो कि पानी मात्रै जमेको बिबिरा हो कि बिबिराको ड्युरेसन कति छ र आउँदै जाँदै गर्छ कि आउँदै आएर निकै नहुने खाले बिबिराहरू यो सबै कुराहरू चाहिँ हजुरको चाहिँ क्वेसनमा छैन त्यही कारणले गर्दा मैले एक्ज्याक्टली हजुरलाई यही गर्नु भनेर भन्नु चाहिँ गाह्रो भयो त्यस्तो समस्या भयो एक्चुली हजुरले मलाई भेट्नु भयो हुन्छ
एकदमै र अझै पनि डाक्टर साहबलाई केही सोध्न चाहनुहुन्छ भने 0850-14-06 एकचोटि सम्झाएँ फेरि अर्को हुनुहुन्छ देवी थापाजीले 1.5 वर्षको भयो बाबु घ्यार घ्यार चाहिँ गर्छ रुगाखोकी छ नियमित औषधि कहिलेसम्म खुवाइरहने भन्नुभएको छ यो नियमित खुवाउन लामो समयसम्म खुवाउनु पर्ने भने कहिलेसम्म हो यो खास के को समस्या हो भन्ने उहाँको प्रश्न
सर्वप्रथम त तपाईँले घ्यार घ्यारको लागि मैले 1.5 वर्षसम्म औषधि खुवाउनु भयो भन्नुभएको छ त्यस्तो
1.5 वर्षको
बच्चालाई घ्यार घ्यार भयो भनेर लामो समयसम्म त्यस्तो औषधि खुवाउने औषधि हुँदैन त्यो घ्यार घ्यार किन भएको छ के को कारणले भएको छ बच्चाको श्वास नलीमा कुनै समस्या भएर हो कि बच्चाको नाकान घाँटीमा कुनै समस्या छ कि र बच्चाको फोक्सीमा कुनै समस्या हो कि र बच्चाको घ्यार घ्यारै होइन कि यो कुराहरू चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ र घ्यार घ्यार छ भने कुन बेला बढी हुन्छ बच्चालाई जस्तै अब ज्वरो आएको बेलामा बढी हुने हो कि रुवा खोकी लागेको बेलामा बढी हुने हो कि सुत्दाखेरि पनि घ्यार घ्यार भइरहने हो कि यदि सुत्दाखेरि नै घ्यार घ्यार हुने खाने बेलामा बढी घ्यार घ्यार छ भने चाहिँ बच्चाको श्वास नलीमा पनि समस्या हुन सक्छ त्यही कारणले गर्दा यदि एक वर्षको बच्चा 1.5 वर्षको बाबु छ अथवा नानी छ यही समस्या छ बच्चालाई तपाईँलाई बार बार यही कुराले सताइरहेको छ भने चाहिँ अब यसको निदानको लागि चाहिँ एकचोटि हजुरले हाम्रो ओपिडीमा बच्चाको ओपिडी 4 नम्बर चितवन मेडिकल कलेजमा मसँग सिधै सम्पर्क गर्नुभयो भने हुन्छ अथवा हाम्रो साथीहरू हुनुहुन्छ जोसँग सम्पर्क गरे पनि एकचोटि बाल रोग विशेषज्ञसँग चाहिँ हजुरले सम्पर्क गर्नुभयो हुन्छ
र यसै गरी यदि सुन्दै हुनुहुन्छ र अझै पनि डाक्टर साहबसँग क्लियर गर्नु मन छ भने 0850-14-06 सम्झाउन चाहे 10 सुनारीजीले 7.5 महिनाको बच्चा छ पखाला लागिरहन्छ ज्वरो छ कोही श्रोता आफन्त हुनुहुन्छ हामी यो 10 जीको प्रश्नमा पछि आउनेछौँ हजुर नमस्कार
हजुर नमस्ते
कहाँबाट को बोल्नुभयो
रजरबाट म
शोभा के भन्नुभयो
शोभा खनाल सर्तरबाट
रजरबाट शोभा खनालजी तपाईँको प्रश्न सिधै डाक्टर साहबसँग राख्न सक्नुहुन्छ हजुर राख्न सक्नुहुन्छ शोभाजी डाक्टर साहबसँग सिधै प्रश्न राख्न सक्नुहुन्छ
हजुर मेरो बाबु 5 वर्षको भयो खाना खान्न मलाई त्यही छ कि समस्या मेरो बाबुको
खाना खाँदैन
हजुर हजुर शोभाजी हजुरको बच्चा 5 वर्षको भयो खाना खाँदैन बच्चाको तौल कति छ थाहा छ हजुरलाई
16 केजी छ
अनि बच्चाले बाहिरको चिज कतिको खान्छ नि
बाहिरको चिज त दुध मात्रै हो केही खान्न दुध बाहेकहरू केही
बाहिरको चिजहरू कतिको दिनुहुन्छ मैले सोधेको हजुरलाई
हजुर बिस्कुट दिए बिस्कुट एउटा पनि चल्दैन चाउचाउ दिए पनि चाउचाउ पनि एउटा पनि चल्दैन सबै फालेर सक्छ अनि खाना चाहिँ खाँदै खाँदैन
सर्वप्रथम त शोभाजी सकेसम्म बाहिरको कुरालाई बन्द गराउनुहोस् जुन तपाईँले बिस्कुट भन्नुभयो चाउचाउ भन्नुभयो नि
सकेसम्म ती कुराहरूलाई बन्द गराउनुहोस्. अब अर्को कुरा उसले खाना नखाने भनेको बच्चाहरूमा चाहिँ समस्या के हुन्छ भने पाँच वर्षको बच्चाहरूमा बाहिरको कुराहरू खाइसकेपछि उनीहरूको पेटमा इन्फेक्सन हुन्छ. जसरी बच्चाहरूले बाहिर खाना सुरु गर्छौँ नि खाइसकेपछि पेटमा इन्फेक्सन हुन्छ. पेटमा इन्फेक्सन भइसकेपछि बच्चाहरूलाई चाहिँ के हुन्छ भने खानामा खाना रुचि नहुने त्यसपछि गएर खाना मन नलाग्ने अनि चाहिँ भात खाँदाखेरि वाक्क आउला जस्तो हुने वाक्क वाक्क गरा जस्तो हुने अब यी कारणहरू देखिन सक्छ. अर्को कारणहरू भनेको चाहिँ बच्चालाई अब जुगापनको कारणले गर्दाखेरि पनि यो हुनसक्छ होइन. त्यही कारणले गर्दा सकेसम्म अब तपाईँले बच्चालाई चाहिँ बाहिरको खानेकुराहरू नदिनुहोस् र बाहिरको खानेकुरा बन्द गरेर एक हप्ता जति हेर्नुहोस्. त्यति गर्दा पनि बच्चाले भात अथवा खानेकुराहरूमा त्यति रुचि राखेन बच्चाले खान छोड्यो त्यस्तो भयो भने चाहिँ एकचोटि हामीलाई नै भेट्नुपर्ने हुन्छ हजुरले. मलाई जहाँसम्म लाग्छ बच्चालाई ज्वरो आएको छैन बच्चालाई पेट दुखेको छैन अब दिशा पनि राम्रै गरिरहेको छ मात्रै खाइरहेको छैन भने चाहिँ एकचोटि तपाईँले राम्रो भनेको चाहिँ बाहिरको खानालाई चाहिँ बन्द गर्नुपर्ने हुन्छ. त्यही त बाहिरको चिजहरूलाई एकचोटि बन्द गरेर हेर्नुहोस्. बाहिरको जुन चाउचाउ जङ्क फुडहरू हुन्छ नि चाउचाउ अब युजली अब पाँच वर्षको बच्चाहरूमा हामीले माया गरेर दिन्छौँ अब त्यो चाहिँ हरेक घरको समस्या हो यो तपाईँको मात्रै होइन हरेक घरमा मेरै घरमा पनि यही समस्या छ. त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँले सकेसम्म बच्चाहरूलाई बाहिरको खाना बन्द गर्नुहोस्. घरबाट टिफिन बनाउने अलिकति आफूले निगरानीमा राखेर गराउनुहोस्. यति गर्दाखेरि पनि हजुर हजुर
दुब्लो पातलो अनि बढेको पनि छैन के त्यही कारणले मलाई पिर लागेको छ.
बच्चा दुब्लो पातलो छ बढेको छैन पाँच पन्ध्र किलो भन्नुभयो होइन पाँच यहाँ पन्ध्र अलिकति वेट पनि कम छ बच्चाको जति वेट हुनुपर्ने थियो नि सत्र अठार केजी वेट हुनुपर्ने बच्चाको अलिकति वेट पनि कम छ. अब यो कारणले भनेको चाहिँ एउटा कारण भनेको तपाईँको पेटमा इन्फेक्सनको कारणले गर्दाखेरि पनि उसलाई खाना मन नलागेको हुन्छ. अर्को कुराहरू चाहिँ बच्चालाई चाहिँ तपाईँले जुन डाइटहरू दिनु भइरहेको छ नि तपाईँले जुन खानेकुराहरू दिनु भएको छ नि उसलाई क्यालोरी पुगिरहेको छैन. जति उसलाई जस्तै तपाईँको पाँच वर्षको बच्चालाई 1500-1600 क्यालोरी चाहिन्छ 1500 जति क्यालोरी चाहिन्छ ऊ त्यो क्यालोरी चाहिँ उसले पाइरहेको छैन र त्यसले गर्दाखेरि अलिकति कुपोषणको कारणले अथवा बच्चाहरूलाई नपुग्नेको कारणले गर्दाखेरि पनि खान मन खान घट्ने हुन्छ. अर्को भनेको बच्चाको चाहिँ तपाईँको रक्त अल्पता एनिमिया भन्छौँ हामीले चाहिँ होइन बच्चा यो चाहिँ आमाहरूलाई हुने हो रक्त अल्पता चाहिँ बच्चाहरूमा चाहिँ एनिमिया एनिमिया भनेको चाहिँ आइरनको कमीले गर्दाखेरि पनि बच्चाहरूलाई खान मन नलाग्ने अनि अलिकति बच्चाहरू झिँझटिने अलि सुत्या जस्तो गर्ने झिँझटिने सानो कुराहरूमा पनि अलि बच्चाहरू चाहिँ झिँघटेको जस्तो गर्ने यो समस्याहरू देख्न सकिन्छ. अब तपाईँले एक हप्तासम्म पनि उसलाई घरको खानेकुराहरू दिएर एक डेढ हप्तासम्म हेर्दाखेरि पनि ठिक भएन भने एकचोटि चितवन मेडिकल कलेजमा आएर मसँग भेट्नुभयो हुन्छ नि.
हस् धेरै धेरै धन्यवाद. शुभ खनालजी हुनुहुन्थ्यो र जहरबाट खाना खाँदैन. डाक्टर मैले यहाँनिर चाहिँ अलिकति सोध्न चाहेँ जस्तो खाना खाँदैन बाहिरको खाना चाहिँ रोक्ने भन्नुभयो कस्तो समस्या घरको खाना पनि खाइदिँदैन बाहिरको रोक्दाखेरि रुने खुवाउने चाहिँ झन् बच्चा लगातार रुन थाल्यो भने आमा बाबालाई झन् तनाव पनि हुने रहेछ त्यस्तो अवस्थामा चाहिँ विकल्प के गर्ने
हो यो चाहिँ प्रथम कुरो के भने हामीले बाहिरको खाने बन्द गर्यौँ र घरको पनि खाँदैन अलिकति बच्चा रुन्छ तनाव गर्छ भनेर हामी आफै उम्किनु खोजेको मुख्य कुरा चाहिँ बच्चाले झगडा गर्छ झगडा गर्नु उसको कचकच सुन्नु भन्दा उसलाई दिदिउँ भन्ने मानसिकताले नि हो. यसको लागि चाहिँ अलिकति हामीले पनि हाम्रो ह्याबिटलाई पनि चेन्ज गर्नुपर्ने हुन्छ. जस्तै जानुभन्दा अगाडि चाउलो बनाउने आफूले राखेर खुवाउने बच्चाहरूलाई हाम्रो चाहिँ के छ भने टिफिनमा राखिदिने हामीले छोडिदिने गर्छौँ. बच्चालाई सकेसम्म आफ्नो निगरानीमा राखेर बच्चालाई खुवाउने यो गराउने बिहान पनि उठेर अलि अर्ली मर्निङ उठेर बच्चालाई टिफिन बनाइदिने र अलिकति स्कुलमा पनि टिचरहरूलाई म्यामलाई सरहरूलाई चाहिँ मैले टिफिन फटाएको छु बच्चाले खान्छ खाँदैन एकचोटि हेरिदिने भन्ने कुराहरू चाहिँ अलिकति ह्याबिट हामीले हाम्रो चाहिँ बानी व्यवहारलाई चाहिँ अलिकति चेन्ज गर्नुपर्ने हुन्छ. दोस्रो कुरा चाहिँ बजारको सबै कुरा नखाने भन्ने कुरा पनि होइन अब कतिपय कुराहरू खान पनि हुन्छ जस्तै तर सकेसम्म जङ्क फुडहरू जस्तै चाउचाउ अहिले बच्चाहरूलाई खाना मिठो हुन्छ पछि गएर त्यसले लङ टर्म चाहिँ बच्चाहरूलाई राम्रो गर्दैन बच्चाहरूले डिहाइड्रेट हुन्छ त्यसले अनुसारले पानी खाँदैनन् चाउचाउको त्यो अनुसारले उनीहरूको जुन उनीहरूको बढ्दो उमेरलाई चाहिँ त्यो खानेकुरा सुट गर्दैन.
एकदमै अब हामीसँग जम्मा दुईजनाको समस्याको समाधान गरौँ अनि हामीसँग समय पनि एकदमै छोटो छ. दलसरा सुनारीले 7.5 महिनादेखि पखाला महिनाको बच्चा हो पखाला लाग्छ ज्वरो आएको छ दिशामा खराबी छ भनेको डक्टरले चेकअप गराउँदा दिशामा खराबी भनेको छ खासमा के होला भन्नुभएको छ अब अरू कुरा चाहिँ खुलाउनु भएको छैन.
सात महिना
महिनाको बच्चा छ दिशा गरिरहेको छ अनि पखाल लागिरहेको छ त्यसपछि दिशामा खराबी छ भन्नुभयो प्रथम कुरा त दिशाको जाँच कहाँ गराउनु भयो र कसले गर्यो त्यसमा पनि भरक
पर्छ
कसले गर्यो कहाँनिर गर्यो कुन ल्याबमा गर्यो यो कुराहरू पनि म्याटर गर्छ अर्को कुरो साँच्चै नै दिशामा खराबी हो भने सात महिनाको बच्चाहरूमा र भर्खरको बच्चाहरूमा चाहिँ सात महिनादेखि दुई वर्ष पाँच वर्षसम्मको बच्चाहरूमा चाहिँ युजली हाम्रो नेपालमा अथवा बाहिरको स्टडीहरू देख्दाखेरि पनि तपाईँको ब्याक्टेरियल डायरिया भन्दा पनि भाइरल डायरियाहरू चाहिँ कमन हुन्छ यदि भाइरल डायरिया हो भने चाहिँ तपाईँले उपचार गर्नु नगर्नुमा केही पनि छैन मुख्य कुरा भनेको बच्चाहरूमा पाखाला लाँदाखेरि हामीले दिने भनेको पुनर्जलीय जुन हामीले जीवनजल भन्छौँ जीवनजल एउटा अर्को कुरा जिङ्क जिनचक्की हाम्रो बजारमा नि पाउँछौँ अहिले र विभिन्न एफएमहरूबाट यस मिडियाहरूबाट पनि जिनचक्की दिउँ भनेर आइरहेको हुन्छ यदि दुई छ महिनाभन्दा तलको छ भने दस एमजी त्योभन्दा माथिको छ भने बिस एमजीको चाहिँ जिनचक्की एउटा दिन सक्ने भयो अर्को कुरा बच्चालाई चाहिँ बच्चा चाहिँ डिहाइड्रेट नहोस् बच्चाको चाहिँ धेरै चाहिँ पानी चाहिँ गएर दिशाबाट गएर बच्चा चाहिँ सिकिस्त नहोस् भनेर हामीले जीवन जल दिन सक्छौँ यी बाहेक गर्दा पनि बच्चालाई सिक भएन पखाला लागेको छ धेरै समस्या छ भने चाहिँ हजुरले एकपल्ट सम्पर्क गर्नुहुन्छ र दिशामा खराब भनेको के खराबी त बच्चा दिशामा के देखेको छ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ अब साँच्चैकै खराबी हो कि अब त्यो उसमा जाँचमा कुनै ऊ हो कि त्यो सबै कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ
अब यसरी निरु रिमालजीले सोध्नु भएको छ निमोनिया भएको हो सानोमा अहिले चाहिँ छैन तर ठुलो भएपछि फेरि यो दोहोरिने समस्या कतिको रहन्छ भन्नुभएको छ
निमोनिया बच्चामा भएको छ भने ठुलो हुँदाखेरि दोहोरिन्छ त्यो हुन्छ भन्ने कुरो चाहिँ यो होइन यो समस्यासँग तपाईँले चिन्ता लिनु पर्दैन बच्चालाई सानोमा निमोनिया भएको छ अब यसलाई फेरि निमोनिया भइरहन्छ यस्तो भन्ने कुरो चाहिँ यो हुँदैन यदि बच्चालाई अहिले निमोनिया छैन पहिला निमोनिया भएको थियो अहिले निमोनिया छैन भने तपाईँले नातिनुभयो हुन्छ र भएको खण्डमा पनि त्यो पहिलाको निमोनिया कारणले गर्दाखेरि यो अहिले हुने निमोनिया होइन यो नयाँ निमोनिया हो त्यो चाहिँ तपाईँ ढुकाउनु त्यही कारणले गर्दाखेरि मान्छेहरूमा चाहिँ एकदम यो हामीहरूमा र हामीले हामी कहाँ ओपिडीमा आउनुभएको आमाहरूको पनि समस्या हुन्छ कतिपय आमाहरूले साहब मेरो बच्चा त भोलि विदेश जानु पर्ने हो र निमोनिया अहिले देखाएको छ भोलि विदेश जाने बेला समस्या त हुँदैन भन्नुहुन्छ
एकदमै
त्यो कुरामा तपाईँले समस्या नगर्नु
गाउँ घरमा पनि चाहिँ अब बच्चामा निमोनिया देख्यो भने लौ अब यसको त जन्मदै यस्तो भएछ निमोनिया देखेछ भोलि विदेश जान पाउँदैन भन्ने खालको गफगाफ
त्यसले गर्दा हो होइन त्यो कुरालाई अहिलेदेखि तपाईँ आँचेर बस्नु पर्दैन निमोनिया भएको छ भने निमोनियाको निदान हुन्छ उपचार हुन्छ के निमोनिया हो केले गर्दा भन्ने कुरा हुन्छ अब यो एक किसिमको डाया के अरे तपाईँको ब्याक्टेरियल हो कि अब भाइरल हो त्यो कुराले हुन्छ यदि ब्याक्टेरियल निमोनिया छ भने बेलैमा उसले उपचार पायो सबै कुरा पायो सबै कुरा गर्यो भने ठिक हुन्छ बाहिर घाउ लगाएर खाटा बसे जस्तै हो आँतिनु पर्दैन
एकदम डाक्टर साहब हामी एकदमै अन्त्यमा छ अब भने बिदा हुनुपर्छ हामी धेरै छलफल गऱ्यौँ कतिपय श्रोता आफन्तले तपाईँको सम्पर्क नम्बर पनि खोजिरहनु भएको छ होला यदि सकिन्छ भने तपाईँलाई कसैले कोही श्रोता आफन्तले सम्पर्क गर्न चाहनुहुन्छ भने पाउनुहुन्छ कि हुँदैन
ए हुन्छ म हजुरहरूकै सेवाको लागि आएको हो होइन मैले चितवन मेडिकल कलेजको बालरोग विशेषज्ञ भएर काम गरेको छु र हजुरहरूलाई कुनै समस्या छ त्यस्तो चाहिँ कुनै ठाउँबाट आउन सक्नुहुन्न फोनबाटै चाहिँ तपाईँहरूलाई चाहिँ मैले केही सल्लाह दिन सक्नुहुन्छ भने कृपया मेरो नम्बर लेख्नुहोला 98026 22800
98026 22800 हस् डाक्टर साहब कुराकानी भने अब यही टुङ्ग्याउनु पर्छ हामी एकदमै अन्त्यमा छौँ के भन्न चाहनुहुन्छ अन्त्यमा
म अनि अन्तिममा मैले हजुरहरूलाई भन्ने कुरा चाहिँ के भन्दाखेरि अब अहिलेको बेलामा नै आएर बच्चाले सिम्पल अब रुगाखोकीले गर्दा निमोनियाले गर्दा तपाईँले जुन गाउँघरमा औषधि खुवाएर लामो समय राख्नुहुन्छ र एकदमै कठिन अवस्था पुगिसकेपछि हस्पिटलमा ल्याउने त्यो जुन छ त्यो चाहिँ नगर्नुहोला अहिले भर्खरै हाम्रो चितवन मेडिकल कलेजमा चाहिँ हामीले बच्चाहरूको लागि भनेर आइसियो पिडियाट्रिक आइसियू खोलेको छौँ र कतिपय ठाउँमा चाहिँ हामीले के भेटेको छौँ भने दुई तिन दिन चार पाँच दिनसम्म घरमा औषधि खुवाएर हेर्ने एन्टिबायोटिक खुवाउने र जब बच्चालाई सास फेर्न साह्रै गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ अनि हामीलाई आएर देखाउने देखाएपछि हामीले आइसियूमा राख्छौँ त्यस्तो गरेपछि कहिले कहिले बच्चाहरूलाई मेसिनमा राख्नुपर्ने समस्या तपाईँहरूको खर्चको कारणले पनि धेरै समस्या हुने भयो अलिकति धेरै नै अलिकति सास फेर्नमा थोरै समस्या आएर अलिकति गाह्रो अप्ठ्यारो छ भने अलिकति तपाईँहरूले चाहिँ राम्रो ठाउँमा लिएर गएर बच्चालाई चेकअप गराउनुहोस् र त्यो गर्दा तपाईँलाई पनि राम्रो हुन्छ बच्चालाई राम्रो हुन्छ र आर्थिक हिसाबले पनि हजुरहरूलाई फाइदा हुन्छ
हस् धेरै धेरै धन्यवाद आदरणीय श्रोता आफन्त कार्यक्रम स्वास्थ्य चर्चामा आज हामी विशेष गरी बालबालिकामा देखिने समस्या र त्यसमा पनि श्वास प्रश्वास र निमोनियासँग जोडिएर कुराकानी गर्यौं आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ आगामी साता फेरि यस्तै सम्बन्धित कुनै एउटा रोग र सम्बन्धित रोग विशेषज्ञ डाक्टरसँग उपस्थित हुने नै छौं आजको श्रृंखलाबाट भने तपाईँहरू सम्पूर्णलाई धेरै 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 धन्यवाद भन्दै प्रविधिबाट साथ दिने सहकर्मी क्षितिजलाई पनि आभार प्रकट गर्दै आवाजबाट डाक्टर सन्तोष पाठकसँगै लक्ष्मी पौडेल पनि बिदा हुन्छु नमस्कार
विजय FM 101.6 ओए श्री जमिन साझामा
साझामा के भनेको
खुरुकै हिँड्न गएपछि थाहा भइहाल्छ नि
ओहो ब्रान्डेड सामान सबै एकै ठाउँमा पाइन्छ